Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले समानुपातिक उम्मेद्वारको बन्द सूची निर्वाचन आयोगमा बुझाए. मङ्सिर 10 गते हुने चुनाव हुने 32 जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना.
परम्परागत कुरीतिका कारण अझै पनि घर परिवार तथा विद्यालयमा विभिन्न समस्या झेल्नु परेको किशोरीहरूको गुनासो. समस्या समाधानका लागि एकीकृत रूपमा योजना बनाउनु पर्नेमा सरकारवालाको जोड.
बर्दियामा यसपालि 19,000 मतदाता थपिए.
र नेपाल हङकङ बीचको क्रिकेट खेल आज पनि अन्यलमा. एभरेस्ट प्रिमियर लिग इपिएलका लागि 70 जना खेलाडीलाई बोलकबलमा सहभागी गराइने. हिमाल पहाड तराई कोही छैन प्राय. बिहानको भेरी खबरबाट ढिलु राउत र केशव ढकालको नमस्कार. तपाईँ हामीलाई radiobheri.com.np हाम्रो पात्रो र शुभयात्रा मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. आगामी मङ्सिर 10 र 21 गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि 55 दलले समानुपातिक उम्मेद्वारको बन्द सूची निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचन आयोगले बिहान हिजो 10 बजेदेखि बेलुकी 5 बजेभित्र बन्द सूची बुझाउने समय तोके पनि ठूला दलहरू नै निर्धारित समयको अन्तिमतिर मात्रै आयोग पुगेपछि राति अबेरसम्म काम भएको हो. नेपाली कङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित 55 वटा दलले समानुपातिको सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ. प्रमुख दलहरूले मात्रै प्रतिनिधि सभा अन्तर्गतका 110 र 7 वटा प्रदेश अन्तर्गतका 220 जना उम्मेद्वारको बन्द सूची बुझाएका छन्। साना दलहरू अधिकांशले प्रतिनिधि सभा र प्रदेश सभामा निकै कम उम्मेद्वारको सूची बुझाएका छन्। समानुपातिक निर्वाचन प्रणालीमा चुनावमा भाग लिन 105 दलले निवेदन दिए पनि आयोगले 88 वटा दललाई चुनाव चिन्ह दिएको छ. दलहरूले कार्तिक 5 गतेसम्म सूचीमा रहेका नाम सच्याउन सक्ने आयोगले जनाएको छ. सच्याइएको सूची कार्तिक 6 गतेदेखि 12 गतेभित्र आयोगमा पेश गर्नुपर्नेछ. कार्तिक 13 गतेदेखि सूचीमा परेका व्यक्तिहरूलाई नाम फिर्ता लिने समय दिइनेछ भने दलहरूले कार्तिक 14 र 15 गते अर्को व्यक्तिको नाम राख्न सक्नेछन्। निर्वाचन आयोगले कार्तिक 17 गते समानुपातिक तर्फका उम्मेद्वारको नामावली प्रकाशित गर्नेछ. कार्तिक 18 गतेदेखि 24 गतेसम्म उम्मेद्वारको नाममा दाबी विरोधका लागि समय रहेको छ. यस्तै कार्तिक 25 देखि मङ्सिर 1 गतेसम्म भने दाबी विरोधका लागि छानबिन गरी मङ्सिर 2 गते आयोगले अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ.
निर्वाचन आयोगमा नेकपा एमाले, नेपाली कङ्ग्रेस, माओवादी केन्द्र लगायतका प्रमुख दलहरूले समानुपातिकको उधारो बन्द सूची बुझाएको पाइएको छ. आन्तरिक दलीय भागभन्डा मिलाउन नसकेका प्रमुख 3 दलले तिहारपछि अर्को संशोधित सूची बुझाउने गरी आयोगमा बन्द सूची पत्र बुझाएका हुन्. प्रतिनिधि सभाको समानुपातिक तर्फको 110 तथा प्रदेश सभाको समानुपातिक तर्फ 220 पदका लागि बन्द सूची बुझाएका दलहरूले अबेरसम्म बन्द सूची बुझाए पनि पूर्ण रूपमा बन्द सूची नबुझाइएको पाइएको हो. दलहरूले उम्मेद्वारको बन्द सूची पेश गर्दा 50% महिला उम्मेद्वारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानुनी व्यवस्था समेत रहेको छ. चुनावी तालमेलको प्रयासमा रहेका प्रमुख दलहरूले तयारपछि अर्को सूची बुझाउने बताएका छन्।
मङ्सिर 10 गते प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य चुनाव हुने 32 जिल्लाका 37 निर्वाचन क्षेत्रमा हिजो निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ. प्रदेश नम्बर 5 का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नम्बर 6 का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र रोल्पामा कार्यालय स्थापना गरिएको छ. यस्तै प्रदेश नम्बर 7 का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई निर्वाचन सम्बन्धी कार्य समेत सुरु भएको छ. दोस्रो चरणमा चुनाव हुने सुर्खेत लगायत 45 जिल्लामा आगामी कार्तिक 9 गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ.
किशोरीहरूले परम्परागत कुरीतिका कारण अझै पनि घर परिवार तथा विद्यालयमा समेत विभिन्न समस्या झेल्नु परेको गुनासो गरेका छन्. वीरनगरमा भएको अन्तर्क्रिया मा अमरज्योति माध्यमिक विद्यालय नेवारे चनौटीमा अध्ययनरत छात्र पूजा परियारले महिनावारी हुँदा अझै पनि स्वास्थ्य खेप्नुपर्ने बाध्यता रहेको अनुभव सुनाउनु भयो। विद्यालयमा महिनावारी भएका किशोरीका सहजताका लागि आराम कक्ष, सेनेटरी प्याड र आफ्ना सदस्यहरू सहज रूपमा आफ्ना समस्याहरू सहज रूपमा भन्नका लागि शिक्षिकाको व्यवस्था हुनुपर्ने माग पनि उहाँले गर्नुभयो। किशोरीको प्रगति लक्ष्य प्राप्ति भन्ने नारा साथ मनाइएको छैटौँ अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा गरिएको अन्तर्क्रियामा किशोरी कौशिला सुनारले आफूले सानैमा विवाह गर्दा निकै समस्या भोग्नु परेको बताउनु भयो। अन्तर्क्रियामा वीरेन्द्र नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बालिका महिला र वृद्ध वृद्धाका लागि नगरपालिकाले विशेष रणनीति बनाएको बताउनु भएको छ। छोरीप्रतिको सम्मान बढाउनका लागि नगरपालिकाको पहिलो बैठकबाट नै वीरेन्द्र नगरपालिकामा जन्मिने सबै छोरीहरूका लागि छोरी जन्म बचत कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ। सुर्खेतका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले बालिकालाई असल संस्कार सिकाउनु परेमा जोड दिँदै 6,00,000 रुपियाँ खर्च गरेर सामुदायिक विद्यालयमा किशोरी मैत्री चर्पी निर्माण गर्न लागिएको बताउनु भएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतका स्वास्थ्य शिक्षा अधिकृत प्रकाश शर्माले एउटै क्षेत्रमा उस्तै कार्यक्रम फरक फरक स्रोतबाट जाँदा भन्दा एउटै निकायबाट जाँदा सहज हुने भएकाले स्वास्थ्य शिक्षा लगायतका कार्यक्रममा मिलेर जानुपर्नेमा जोड दिनुभएको छ। अन्तर्क्रिया कार्यक्रममा वातावरणीय कृषि तथा विकास केन्द्र केड, सीमान्तकृत महिलाहरूका लागि महिला संस्था वाम सुर्खेत र दलित महिला चेतना केन्द्र ड्वाक सुर्खेतको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
विश्व सेतो छडी दिवस हिजो नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सेतो छडी दृष्टिविहीनहरूको मौलिक अधिकार हो भन्ने नाराका साथ जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइएको हो। प्रत्येक वर्षको अक्टोबर 15 दिन विश्वभर यो दिवस मनाउने गरिएको छ। संसारभर दृष्टिविहीनहरूलाई आवजावत गर्न सहारा दिने एकमात्र उपकरणका रूपमा सेतो छडीलाई महत्त्वका साथ हेर्ने गरिन्छ। सेतो छडीको माध्यमबाट दृष्टिविहीनहरू स्वतन्त्र रूपमा अरूको सहारा बिना नै हिँडुल गर्न सक्दछन्। दृष्टिविहीनहरूले क्षमता विकास गर्नुपर्ने, सिप अनुसारको रोजगारी दिनुपर्ने, सर्वसुलभ रूपमा पढ्न पाउनुपर्ने, विद्यालय तथा सरकारी कार्यालयहरू अपाङ्ग मैत्री हुनुपर्ने लगायतका माग राख्दै आएका छन्। यसै सन्दर्भमा मैले सुर्खेत नेत्रहीन संघका सहसचिव मेनका आचार्यलाई सेतो छडी दिवसको महत्त्व के छ भनी सोधेको छु।
सेतो छडी भन्ने बित्तिकै हामी दृष्टिबिनहरूको एउटा प्रतीक हो। दृष्टिबिनहरूलाई हरेक ठाउँमा हिडुल गर्नको लागि, सुरक्षित तरिकाले हिडुल गर्नको लागि सहज तुल्याउने एउटा चिज हो। त्यसैले हामी दृष्टिबिनहरू यसलाई एउटा आँखाकै रूपमा पनि हामीले हेर्ने गर्दछौँ, किनकि हरेक प्रत्येक पाइलामा जुनसुकै हाम्रो अगाडि कुनै अवरोध छ भने पनि हामीभन्दा अगाडि यो सेतो छडीलाई थाहा हुन्छ, किनकि हामीले यो सेतो छडीको सहायताले हामी हिँड्ने गर्दछौँ। सेतो छडी यदि भएन भने हामीले हरेक कुरामा अप्ठ्यारो परिस्थिति आउन सक्छ, होइन? म अहिले यहाँनिर अगाडि हिँडिरहेको छु, म सेतो छडी नलिकन हिँडेको छु भने यहाँनिर अगाडि खाल्डो हुनसक्छ, म खाल्डोमा लडेर मलाई चोट पटक लाग्न सक्ने यताउता हुनसक्छ। त्यसैले अर्को अपाङ्गताको जोखिमबाट बचाउनको लागि एउटा सेतो छडी हाम्रो लागि एउटा सुरक्षा कवच जस्तै मानिएको छ। त्यसकारण सेतो छडीलाई हामीले सुरक्षित तरिकाले प्रयोग सबै खालको दृष्टिबिनहरूले गर्नुपर्दछ र यसको महत्त्वबारे सबैलाई बुझाउनु आवश्यक छ र यसको एकदमै धेरै महत्त्व छ भन्छु म त।
जस्तै नेत्रहीन भएकै कारण तपाईँहरूले चाहिँ भोग्नु परेको मुख्य समस्या चाहिँ के हो?
नेत्रहीन भएकै कारण हामीले भोग्नु परेको मुख्य समस्या चाहिँ अब अलिकति हामीलाई अब शिक्षा, स्वास्थ्य, रोजगार, होइन, राज्यमा पहुँच, अब यस्तो कुराहरू चाहिँ हामीलाई बढी समस्या हुने गर्दछ। कतिपय दृष्टिबिन व्यक्तिहरू जो ग्रामीण भेगमा बस्ने दृष्टिबिनहरू हुनुहुन्छ, उहाँहरू शिक्षाको पहुँचबाटै वञ्चित हुनुभएको छ। उहाँहरूलाई अन्य कुराहरू त थाहै छैन, कति परिवारबाट अपहेलित हुनुहुन्छ, घरभित्रै कोठाभित्रै राखिएको अवस्था छ। र त्यसै गरी अब शिक्षा पाएका दृष्टिबिनहरू पनि रोजगारीको कुराहरूमा उहाँहरू हामी अब वञ्चित भएका छौँ, होइन? अब कोटा सिस्टम छ, त्यो पनि अब सङ्ख्याको आधारमा त्यो कोटा हामीलाई पर्याप्त हुन सकेको छैन। त्यसै गरी अब राज्यका मुख्य निकायहरूमा, अब संवैधानिक निकायहरूमा हाम्रो प्रतिनिधित्व छैन, यो पनि एउटा समस्या नै हो।
जस्तै तपाईँको चाहिँ माग चाहिँ के छ, सम्बन्धित जुन निकाय हुन्छ उसमा हेर्ने, त्यसमा के छ मागहरू छन्?
अब हाम्रो मागहरू के छ भने सरकारवाला निकायहरूलाई हामी के भन्न चाहन्छौँ भने हाम्रो हरेक संरचनाहरू दृष्टिबिन अथवा समग्र अपाङ्गता मैत्री हुन पर्यो, होइन? विभिन्न अब भौतिक संरचनाहरू त अपाङ्ग मैत्री हुनुपर्छ भन्ने कुराहरू धेरै आइरहेको छ, होइन? भौतिक संरचना मात्रै नभएर समग्र अब जस्तो अब विभिन्न निकायहरूमा सूचना प्रणालीहरू हुन्छ, होइन? अब कतिपय निकायहरूमा हामी जागिर खानको लागि कतिपय निकायहरूमा हामी ढोका ढोकढोकाउन जान्छौँ, तर हाम्रो क्षमतामाथि हाम्रो योग्यतामाथि प्रश्न गरिन्छ, त्यो चाहिँ नगरियोस् होइन। राज्यका निकायहरूमा हामीले पनि स्थान पाऊँ, हामीले पनि आफ्नो अब संविधानमा विभिन्न कुराहरू अधिकार हाम्रो क्षेत्रमा अधिकार लेखिने कुरामा हाम्रो पनि त्यहाँ प्रतिनिधित्व होस् भन्ने चाहिँ माग रहेको छ।
र अपाङ्गता भएकाहरूको समस्या समाधान गर्न सरकार चाहिँ कतिको तत्पर देखिन्छ?
त्यस्तो एकदमै पुरै म नकारात्मक नै त नभनौँ होइन, जोस् अब केही हदसम्म हामीलाई अब शिक्षा निशुल्क रूपमा हामीले अध्ययन गर्न पाएका छौँ, उच्च शिक्षासम्म निशुल्क रूपमा हामीले शिक्षा हासिल गर्न पाएका छौँ, तर पनि अझै पनि कता कता हामीले राज्यले विभेद गरिरहेको छ होइन। राज्यले सबै निकायहरूमा यो विश्वास दिलाउन सकिरहेको छैन कि यी अपाङ्गहरू दृष्टिविहीनहरू पनि हाम्रो राज्यको एउटा अङ्ग हो होइन, उनीहरूले पनि आफ्नो तरिकाले सहज तरिकाले बाँच्न सक्छ, कमाएर खान सक्छ, काम गर्न सक्छ भन्ने अझै पनि विश्वासमा कमी छ होइन। त्यो कारणले गर्दाखेरि हाम्रो माग के छ भने हामी हरेक ठाउँमा सहज तरिकाले हाम्रो जीवनयापन सहज होस्, हरेक ठाउँमा हाम्रो अपाङ्गता मैत्री वातावरण होस्, अपाङ्ग मैत्री संरचना होस् भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो सुर्खेत नेत्रहीन संघका सहसचिव मेनका आचार्य, सेतु छडीको महत्वबारे भेरी खबरसँग कुराकानी गर्दै।
हामीसँग छिमेक सेरोफेरो लगायत राष्ट्रिय र खेल खबरहरू बाँकी नै छन्, अलिलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले समानुपातिक उम्मेद्वारको बन्द सूची निर्वाचन आयोगमा बुझाए। परम्परागत कुरीतिका कारण अझै पनि घर परिवार तथा विद्यालयमा समेत विभिन्न समस्या झेल्नु परेको किशोरीहरूको गुनासो लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। यही मङ्सिर 21 गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बर्दियामा 19,292 मतदाता थपेका छन्। प्रतिनिधि सभा र निर्वाचनका लागि 2 र प्रदेशसभा निर्वाचनका लागि 4 निर्वाचन क्षेत्र कायम रहेको बर्दियामा स्थानीय तहको निर्वाचनभन्दा महिला 9,825 बढी रहेका छन्। यस्तै पुरुषको सङ्ख्या 9,466 र अन्य 1 बढी मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। मङ्सिरमा हुने निर्वाचनका लागि बर्दियामा 272,477 जना मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर मदन बस्नेतले बताउनुभयो। असार 14 गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उमेर पुगेका 253,185 जनाले मात्रै मतदान गरेका थिए।
हात धोऊ रोगबाट बचौँ भन्ने नाराका साथ विश्व हात धुने दिवस सुर्खेत चाहिँ देशभर हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। सुन्दर नेपाल संस्था सुर्खेतको आयोजनामा भएको कार्यक्रममा सर्वसाधारणलाई 6 चरणमा साबुन पानीले हात धुन सिकाएर दिवस मनाइएको छ। कार्यक्रम वीरनगर नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण बहादुर खड्काले साबुन पानीले हात धोएर उद्घाटन गर्नुभएको जनाइएको छ। दिवसको अवसरमा 102 जना व्यक्तिहरूले साबुन पानीले हात धोएको सुन्दर नेपाल संस्थाका अधिकृत घनश्याम तिमिल सिन्हाले बताउनुभयो। यस्तै बर्दियामा पनि विश्व हात धुने दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका प्राविधिक नायब सुब्बा छविलाल वास्तोला, खानेपानी उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष टिकाराम शमशेलीले राम्रोसँग साबुन पानीले हात धोएमा झाडा पहला, श्वास प्रश्वास सम्बन्धी सङ्क्रमण, नवजात शिशुको मृत्युदर जस्ता समस्या घटाउन सकिने बताउनुभयो। हात धुने बानीको विकास गर्न र यसको महत्त्वबारे बुझाउन हरेक वर्ष अक्टोबर 15 तारिकलाई विश्व हात धुने दिवसका रूपमा मनाउने गरिन्छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालमा सन् 2008 दिवस मनाउन थालिएको हो।
कर्णालीकै तेस्रो जिल्लाका रूपमा डोल्पा जिल्ला कार्तिक 9 गते खुला दिशामुक्त जिल्ला घोषणा हुने भएको छ। जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको पूर्ण बैठकले जिल्लालाई दिशामुक्त घोषणा गर्ने निर्णय गरेको हो। जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष शेरबहादुर बुढाले साबिकका 23 गाविस रहेको डोल्पामा 2073 साल मङ्सिर 25 गते साबिकको छारका गाविसलाई जिल्लाकै अन्तिम खुला दिशामुक्त गाविसको रूपमा घोषणा गरिसकेको बताउनुभयो। सबै स्थानीय तहहरू खुला दिशामुक्त घोषणा भइसकेकाले अब जिल्लालाई खुला दिशामुक्त गर्न लागेको बताउनुभयो। कार्तिक 9 गते डोल्पा जिल्ला खुला दिशामुक्त घोषणा भएमा कर्णालीको तेस्रो र देशभरिमा 42 स्थानको जिल्लामा पर्ने बताइएको छ।
नेपाली काङ्ग्रेस र नेपाल लोकतान्त्रिक फोरम बीच आज पार्टी एकता हुने बताइएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुका अबेरसम्म छलफल भए पनि निष्कर्षमा पुग्न नसकेकाले आज थप छलफल गरी पार्टी एकता गरिने दुवै दलले बताएका छन्। आज औपचारिक रूपमा दुई पार्टी बीच भएको सहमति पनि सार्वजनिक गरिने नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले बताउनुभयो। यस्तै कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पनि नेपाली काङ्ग्रेसमा समाहित भएको छ।
वाम गठबन्धनबाट बाहिरिनुभएका नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई र कंग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मंगसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा चुनावमा चुनावी तालमेलबारे दुई नेताबीच छलफल भएको हो। गोर्खा दुईबाट चुनाव लड्न चाहे पनि एमाले माओवादीको वाम गठबन्धनले त्यो क्षेत्र नछाडेपछि भट्टराई कंग्रेससँग चुनावी तालमेलका लागि सक्रिय हुनुभएको हो। छलफल देउवाले तालमेलका लागि भट्टराईले सकारात्मक जवाब दिएको नेताहरूले जनाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा 113 बमोजिम हिजो 10 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रिय दलित आयोग विधेयक 2074, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी विधेयक 74, स्थानीय सरकार सञ्चालन विधेयक 74, थारू आयोग विधेयक 74 र प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो। यस्तै उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, राष्ट्रिय महिला आयोग विधेयक, मुस्लिम आयोग विधेयक, कर्मचारी समायोजन विधेयक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पनि प्रमाणीकरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। हामीसँग अझै अन्तर्राष्ट्रिय र खेल खबर लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफ्रो लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। यस वर्षको भाइटिकाको साहित्य कार्तिक 4 गते शनिबार 11:51 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भाइटिकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदी बहिनीले भने पूर्व फर्केर टिका लगाउन राम्रो हुने बताउनुभयो। यस वर्षको हेमा पञ्चक अर्थात् तिहार पर्व भोलि 31 मङ्गलबारदेखि सुरु हुँदैछ। 31 कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार र धनवन्तरी जयन्ती, कार्तिक 1 कुकुर तिहार र नरक चतुर्दशी, त्यस्तै 2 लक्ष्मी पूजा, कार्तिक तिन गते गाई एवं गोरु तिहार, कृषक र गोवर्धन पूजा एवं कार्तिक 4 गते भाइटिका परेको छ। कुल परम्परा अनुसार कसैले लक्ष्मी पूजाको दिन बिहान पनि गाई पूजा गर्ने चलन रहेको छ। शास्त्रीय रूपमा भने गाईको पूजा कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ।
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड सुर्खेतको वृन्नरमा हिजो औपचारिक उद्घाटन गरिएको छ। वृन्नरमा एक कार्यक्रमका बीच कम्पनीका महाप्रबन्धक कमलराज गौतम र कम्पनीका ब्रान्ड एम्बेसडर सिद्धराम कटेल धुर्मुसले संयुक्त रूपमा शाखाको उद्घाटन गर्नुभएको हो। शाखाको कार्यक्रम सञ्चालन शाखा प्रबन्धक गोविन्द ढकालले गर्नुभएको जनाइएको छ।
भेरी खबरमा अब केही अन्तर्राष्ट्रिय खबर। सोमालियाको मोगादिसुमा भएका श्रृङ्खलाबद्ध विस्फोटमा परेर कम्तीमा 85 मृत्यु भएको छ भने 50 बढी घाइते भएका छन्। मोगादिसु स्थित एक होटेलको प्रवेशद्वारमा पहिलो विस्फोट भएको थियो भने दोस्रो विस्फोट मोगादिसुको भिडभाड इलाकामा भएको हो। घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन्। विस्फोटक पदार्थले भरिएको ट्रक भिडभाडमा चलाउँदा विस्फोट भएको अधिकारीले बताएका छन्। विस्फोटका कारण होटेल पूर्ण रूपमा ध्वस्त भएको छ भने विस्फोटले मजारका अन्य पसलहरूमा पनि ठूलो क्षति पुगेको छ।
उत्तर कोरियाले फेरि पनि ब्यालिस्टिक मिसाइल परीक्षण गर्ने तयारी भइरहेको खुलासा अमेरिकाले गरेको छ। उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गर्ने तयारी गरिरहेको दावी अमेरिकाले गरेको हो। उत्तर कोरियाले जुनसुकै समयमा पनि यो ब्यालिस्टिक मिसाइल गर्ने सम्भावना रहेको अमेरिकी भनाएछ। अमेरिकाले उपग्रह मार्फत प्राप्त गरेको तस्विरका आधारमा यस्तो दावी गरेको जनाइएको छ। अमेरिका र दक्षिण कोरियाले संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेकाले उत्तर कोरियाले जवाब स्वरूप मिसाइल परीक्षण गर्ने तयारी गरेको हो। केही दिन अघि उत्तर कोरिया भ्रमणबाट फर्किएका रुसी सांसदले पनि उत्तर कोरिया ब्यालिस्टिक मिसाइलको प्रशिक्षणमा रहेको बताएका समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। संयुक्त राष्ट्र संघको कडा प्रतिबन्धका बीच उत्तर कोरियाले मिसाइल परीक्षण गरेको भन्दै आलोचना भइरहेको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। एभरेस्ट प्रिमियर लिग ईपीएलको लागि 160 जना खेलाडीले नाम दर्ता गराएकोमा 70 जना खेलाडीलाई मात्र बोलकबोलमा सहभागी गराइने भएको छ। आयोजक ईपीएलको प्राविधिक समितिले 6 टिमसँग परामर्श गरेर 160 जना मध्ये 70 जना खेलाडीलाई मात्रै बोलकबोलमा सहभागी गराउने निर्णय गरेको हो। ए बी र सी गरी 3 समूहमा छुट्याइएका खेलाडीको बोलकबोलका तिक 6 गते हुने ईपीएलले जनाएको छ। हरेक टिमले बोलकबोलबाट 10-10 जना खेलाडी किन्न सक्ने र 3 जना विदेशी खेलाडी पनि राख्न पाउनेछन्। आगामी हिउँदमा हुने ईपीएलको लागि काठमाडौँ किङ्स इलेभेन, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरवा ग्याडियर्स, त्यस्तै चितवन टाइगर्स र पोखरा राइनोजले खेल्ने भएका छन्। विजेताले अहिलेसम्मकै सर्वाधिक 21 लाख रुपियाँ पुरस्कार पाउने आयोजकको भनाइ छ।
र आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङ बीच आज हुने भनिएको खेल पनि अन्यलमै रहेको बताइएको छ। हङकङ क्रिकेटको आधिकारिक ट्विटर ह्यान्डलमा समुद्री आदिका कारण हिजो हुने भनेको खेल आजलाई सारिए पनि वर्षा नरोकिएकाले आज पनि खेल अनिश्चित रहेको जनाइएको छ। यसअघि गत शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग 83 रनले पराजित भएको थियो। आज पनि खेल हुन नसके दुवै टोलीले 1-1 अङ्क बाँड्नेछन्। यसो हुन सकेमा नेपाल शीर्ष 4 रहने सम्भावना सकिनेछ। नेपालले शीर्ष 4 रहन अबका बाँकी खेल जित्नुपर्ने र हङकङ र केन्याले पनि सबै खेल हार्नुपर्ने बाध्यता छ। खेल खबरसँगै रेला बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले समानुपातिक उम्मेद्वारको बन्द सूची निर्वाचन आयोगमा बुझाए। मंगसिर 10 गते चुनाव हुने 32 जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना।
परम्परागत कुरीतिका रूपमा जै पनि घर परिवार तथा विद्यालयमा विभिन्न समस्या झेल्नुपर्ने बाध्यता रहेको केशरीको गुनासो। समस्या समाधानका लागि एकीकृत योजना बनाउनु पर्नेमा सरकारवालाको जोड।
बर्दियामा यसपालि 19,000 मतदाता थपिए।
र नेपाल हङकङ बीचको क्रिकेट खेल आज पनि अन्यलमा। एभरेस्ट प्रिमियर लिग ईपीएलका लागि 70 जना खेलाडीलाई बोलकबलमा सहभागी गराइने। हवस् तारीलाई बिहान 6:30 बजेको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु राउत र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।